यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। वैशाख 19 गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने सरकारको निर्णय र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा युक्रेनसँग 3 दिनका लागि अस्थायी युद्ध विरामको घोषणा। अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न यही वैशाख 19 गते दिउँसो 3 बजे कार्यतालिका राखिएको सरकारका प्रवक्ता एवं सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। परिषद बैठकले विभिन्न मन्त्री र कर्मचारीको विदेश भ्रमण सम्बन्धी निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो। बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री गुरूङले सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहमति नजिक पुगेको दावी पनि गर्नुभयो। उहाँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघका प्रतिनिधि बीच निरन्तर छलफल भएकाले छिट्टै सहमति हुन सक्ने जानकारी गराउनुभयो। निजी मेडिकल कलेजका आवासीय चिकित्सकले 48,737 निर्वाह भत्ता पाउने भएका छन्। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको 19 बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकले 48,737 निर्वाह भत्ता पाउने निर्णय गरेको हो। बैठकले आवासीय चिकित्सक आन्दोलन फिर्ता गरी आफ्नो काम र अध्ययनमा फर्कनुपर्ने निर्णय पनि गरेको छ। आयोगको माग 25 गते बसेको 16 बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पीजीका आवासीय चिकित्सकलाई मासिक 48,737 निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। बैठकले निजी मेडिकल कलेजको मागलाई ध्यानमा राखेर स्नातक एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित 11 सदस्यीय कार्यदलको सुझाव सहितको प्रतिवेदन स्वीकार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय दरबारमा बसेको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओली समक्ष कार्यदलका संयोजक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो। प्रतिवेदनले चिकित्सा शिक्षा ऐन 2075 व्यवस्था बम्बोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका आधारमा सीट संख्या र शुल्क पुनरावलोकनका लागि बाटो खोलेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मानवीर राईले संविधानको धारा 53 बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 र 80-81 पेश गर्नु भएको हो। सभाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताउनु भयो। मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशील सुचारू र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा भएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सबैलाई संयमित बन्न आग्रह गर्नुभएको थियो। सांसदहरूले शिक्षकको आन्दोलनका क्रममा भएको घटनामा पत्रकार र आन्दोलनरत शिक्षक घाइते भएको भन्दै उनीहरूको निशुल्क उपचारको माग गर्नुभयो। बैठकको आकस्मिक समयमा बोल्दै सांसद जनार्दन शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा प्रहरीबाट दमन भएको भन्दै त्यसको विरोध गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्शन नेपालको सहकार्यमा तीन दिने मौसम तथा विपद संचार सम्बन्धी कार्यशाला हिजोदेखि शुरू भएको छ। रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा शुरू भएको कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार विपद र मौसम सम्बन्धी सूचनालाई सरल र प्रभावकारी ढंगले संचार गर्न कार्यशालाले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले कार्यशालामा हासिल गरेका ज्ञान र सिपलाई व्यावहारिक रूपमा परिवर्तन गरी आम नागरिकलाई सुसूचित गराउने कार्यमा लाग्न पनि सहभागी संचारकर्मीहरूलाई आग्रह गर्नुभयो। काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बन्सारे डाँडा लगिने फोहोर घटेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले महानगरले 32 ओडा मध्ये 10 ओडामा वर्गीकरण गरिएको फोहोर अन्तिम व्यवस्थापनको कार्य थालेको छ। फोहोर वर्गीकरण अघि महानगरको दैनिक 20 गाड़ी फोहोर बन्सारे डाँडामा जाने गरेको थियो। अहिले फोहोरको मात्रा घटेसँग दैनिक 15 गाड़ी मात्र लाने गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 जनालाई पक्राउ गरेको छ। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण मार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले 17,86,70,39,107 रूपियाँ बराबरको अवैध कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधीरराज साईले जानकारी दिनुभयो। यो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेको पाइएको उहाँले बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुर धाम स्थित जानकी मन्दिरमा हिजोदेखि औपचारिक कार्यक्रम शुरू भएको छ। जानकी मन्दिरले आयोजना गरेको कार्यक्रम अनुसार हिजोदेखि प्रत्येक दिन दिउँसो 4 बजे श्रीराम कथा वाचन र साँझ 7 बजे गर्भगृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले बताउनुभयो। साथै अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहने बताइएको छ। जन्मोत्सवको मुख्य दिन वैशाख 23 गते मंगलबार बिहान 5 बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग 3 दिनका लागि अस्थायी युद्ध विरामको घोषणा गर्नुभएको छ। रूसले 8 मेदेखि 11 मेसम्मका लागि युद्ध विरामको घोषणा गरेको हो। राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धको समाप्तिको 80 वर्षगाँठको अवसरमा युक्रेनसँग युद्ध विरामको घोषणा गर्नुभएको हो। युक्रेनले पनि युद्ध विरामको पालना गरोस् भन्ने चाहेको बताउँदै उहाँले युक्रेनले युद्ध विराम तोडेमा रूसी सेनाले कड़ा रूपमा जवाफ दिने चेतावनी पनि दिनुभयो। रूसले बिना शर्त वार्ताका लागि तयार रहेको भन्दै युक्रेन संकटको मूल समस्या समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। यसका लागि अन्तर्राष्ट्रिय सहयोगीसँग पनि वार्ताका लागि तयार रहेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही, बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय यही वैशाख 19 गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने सरकारको निर्णय र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा युक्रेनसँग 3 दिनका लागि अस्थायी युद्ध विरामको घोषणा। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।